نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد اللهم اقسم لنا من خشيتك ما تحول به بيننا وبين معاصيك. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے تفہیم السنہ سیریز میں سے ہم کتاب نمبر 9 کا آغاز کرتے ہیں. کتاب کا نام ہے روزوں کے مسائل. اقبال گیلانی صاحب کی کتاب ہے, عربک میں کتاب الصیام. روزہ جو ہے وہ دین اسلام کے ارکان میں سے ایک بنیادی رکن ہے. اللہ تعالیٰ نے مختلف قسم کی جو عبادات مسلمانوں کی تربیت کے لیے مقرر کی تھی, انہی میں سے ایک عبادت روزہ ہے. یہاں پھر وہ بات ذہن میں رکھنی چاہیے کہ یہ فرائض جو ہیں یہ دین کا اصل نہیں, یعنی یہ مطلوب نہیں, بلکہ مطلوب تک پہنچنے کا ذریعہ ہے. اللہ کو ایک ماننا یہ ایک ایسا گول ہے کہ جس کے مطابق بندہ مومن کی زندگی اس کے ارد گرد رہتی ہے. اسی کی تربیت دینے کے لیے نماز, روزہ, حج, زکوٰۃ اور اس طرح کی عبادت فرض کی گئی. روزہ جو ہے وہ رمضان کی عبادت ہے. دین اسلام سے پہلے اس کا تصور موجود تھا. حضرت نوح علیہ السلام اور ان کی قوم سے بھی روزے رکھنا ثابت ہے. مختلف ادوار میں مختلف طریقے سے یہ ہوتا رہا. اللہ تعالیٰ مسلمانوں کو اور خاص طور پہ وہ لوگ جو سارا سال اپنی زندگی میں اس قدر غافل رہتے ہیں کہ ان کو پیٹ کے اور کھانے کے تقاضے جو ہیں وہ بہت ساری ذمہ داریوں سے غافل رکھتے ہیں, تو ہر 11 مہینے کے بعد 12واں مہینہ رمضان کا ان کی زندگی میں آتا ہے. اس کے بارے میں الگ سے موجود ہیں ٹاپک کے, جس میں روزے کی باتیں کیوں ہوا, قرآن پاک کی آیتوں پہ بھی ہم بات کر چکے ہیں. یہاں اس وقت ہمارا اس کتاب کو شروع کرنے کا جو مقصد ہے وہ یہ ہے کہ اتنی اہم عبادت کہیں ہماری غفلت کی وجہ سے, علم کی کمی کا سبب بنتے ہوئے ایسا نہ ہو کہ ہم اس میں کمی بیشی کریں. ہر سال 30 روزے یا 29 روزوں کی صورت میں ہماری غلطی 30 گنا یا 29 گنا نہ ہو جائے جس کو ہمیں نہیں پتا. تو اپنی سیریز میں ہم زیادہ بات مسائل پہ کریں گے. ہاں, روزے کے روحانی پہلو پہ بات کرنے کے لیے ایک اور سیریز ہے جس کو کتاب الصوم کہتے ہیں. وہ اگر کسی کو روزے کی اسپرچویلٹی کو دیکھنا ہے تو وہ بہت ہی خوبصورت اس میں پوائنٹس ہیں کہ کیسے روزے سے ہم اپنا اللہ تعالیٰ کے ساتھ تعلق پیش کریں اور روزے کا پیغام کیا ہے. لیکن ہم اس دعا کے ساتھ اس کتاب کو شروع کرتے ہیں کہ ہمیں ان تمام باتوں کی سمجھ آ جائے کہ جو روزے کو اللہ تعالیٰ کی نظروں میں قابل قبول کروانے میں ہماری مدد کرتی ہیں. تو ہم شروع کریں گے کتاب کو. پیج نمبر 15 ہے. پہلا باب, فردیت الصیام, روزے کی فرضیت. اس میں بھی وہی انداز ہے, مسئلہ نمبر کر کے بات کی گئی. یہ اس سیریز کی خوبی ہے کہ انہوں نے مسئلے کی صورت میں بات کو پیش کی, کیونکہ عموماً ہم بعض دفعہ کسی بھی مسئلے کا شکار ہوتے ہیں تو ہمیں سمجھ نہیں آتی کہ ہم کس سے پوچھیں, اور بعض دفعہ لوگ مسئلوں میں ہی الجھے رہتے ہیں. تو ان کتابوں کی ایک خوبی یہ ہے کہ کسی بھی وقت آپ کے ذہن میں کسی موضوع پہ کوئی مسئلہ اٹھے, کوئی صورتحال پیش آئے, تو آپ فوراً اس ٹاپک کی کتاب کھولیں اور اس کے اسپیسیفک چیپٹر سے دیکھ سکتے ہیں. آسان فہم انداز ہے. پہلے انہوں نے ایک بات جو اس حدیث سے اخذ ہوتی ہے وہ لکھی ہے مسئلے کی صورت میں, اور اس کے بعد اس کی دلیل, اور بس. ان کتابوں کی ایک یہ بھی خوبی ہے کہ اس میں کسی انسان کا کوئی قول نہیں ہے. شروع کا جو چند صفحے ہوتے ہیں جو تعارف کے, اس کے علاوہ آپ دیکھیں گے صرف ٹاپک ہے اور حدیث ہے, کوئی ڈسکرپشن بھی نہیں. کیونکہ بعض دفعہ ایسی باتوں کو سنتے وقت لوگ بہت کیوریس ہو جاتے ہیں کہ کس کی لکھی ہوئی کتابیں, تو آپ کہہ سکتے ہیں کہ اس رائٹر نے ان احادیث کو کمپائل کیا. کمپائل کرنا کہتے ہیں اکٹھا کرنا, اس کو ایک خاص لفظ کہتے ہیں نا, تالیف. ایک ہوتا ہے لفظ تصنیف اور ایک ہوتی ہے تالیف. تصنیف ہوتی ہے صنفہ سے لکھنا, خود بنانا, لیکن تالیف الف یؤلف سے ملانا, الفت جیسے ہے. تو یعنی انہوں نے مختلف حدیثوں کو ایک جگہ جمع کر دیا. شروع کرتے ہیں. पहला मसला है, रोज़ा इस्लाम के बुनियादी फ़राइज़ में से एक फ़र्ज़ है। इसकी दलील आप मेरे साथ इस हदीस को दोहराएंगे। अन इब्न उमर रदी अल्लाहु अन्हुमा قال رسول الله صلى الله عليه وسلم، खुशी होती है जब काला काला रसूल अल्लाह कहते हैं, अल्लाह और उसके रसूल की बात। बुनियल इस्लामु अला खमसिन, शहादती अल्ला इलाहा इल्लल्लाहु व अन्ना मुहम्मदन रसूलुल्लाह व इकाम सलाह व ईता इज़्ज़का वल हज्जी व सौमी रमदान रवाहुल बुहारिश। हज़रत अब्दुल्ला बिन उमर कहते हैं, रसूलुल्लाह ने फरमाया, इस्लाम की बुनियाद पांच चीज़ों पर है। बुनियाद क्या होती है? फाउंडेशन, जिस पे कोई चीज़ खड़ी होती है। इसको सुनते वक्त तसव्वुर में लाएं कि इस्लाम एक बिल्डिंग का नाम है, एक बहुत बड़ी टॉल बिल्डिंग जिसके अंदर बहुत सारे अहकामात और बहुत सारी दूसरी चीज़ें हैं, और उसकी जो बेस रूट है ना, उसके अंदर जो ईंटें लगी हुई हैं, उसमें पहली चीज़ कलमाए शहादत, अशहदु अल्ला इलाहा इल्लल्लाहु व अन्ना मुहम्मद रसूलुल्लाह। दूसरी, नमाज कायम करना। तीसरा, ज़कात अदा करना। चौथी, हज। और पांचवी, रमज़ान के रोज़े रखना। बुखारी ने रिवायत किया। अब देखें कि बिल्डिंग की बुनियाद हिल जाए तो पूरी बिल्डिंग गिर जाती है। ऊपर से कोई ईंट उतर जाए ना, कोई एक दीवार हिल गई, कहीं कोई पाइप लीक कर गया, उसे बिल्डिंग को फ़र्क नहीं पड़ता, सिर्फ उस स्पेसिफिक हिस्से को फ़र्क पड़ता है। लेकिन बुनियादों में अगर कोई झोल आ जाता है तो पूरी बिल्डिंग गिरती है। तो इससे ही हमें अंदाज़ा होता है कि ये पांच चीज़ें जब दुरुस्त हो जाती हैं तो पूरा दीन दुरुस्त हो जाता है। और ये पांच चीज़ें कब दुरुस्त होती हैं? जब बंदे को इन चीज़ों के बारे में इल्म होता है, तो मार्फत। तो आप कह सकते हैं कि इन ईंटों को जोड़ने के लिए इल्म का पानी चाहिए, जो फिर इन चीज़ों को मजबूती से पका देता है, जमा देता है अपनी जगह पे, और उस पे फिर बाकी दीन कायम होता है। और जब भी किसी चीज़ को फराइज में समझें तो उससे ये भी रखें कि इनमें से अगर कोई चीज़ इंसान जानते बूझते छोड़ दे अगर, या उसकी अहमियत ना समझे, तो वो ऐसे ही है कि जैसे किसी टेबल की एक टांग गिरा दे, तो वो टेबल सीधा कायम नहीं रहेगा, और इनको छोड़ने वाला फिर दायरे इस्लाम से निकल जाता है। अगली दलील है, हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु कहते हैं, एक अराबी नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और अर्ज़ किया, मुझे ऐसा अमल बताइए जिसके करने से मैं जन्नत में दाखिल हो जाऊँ। देखिए, उस दौर के अराबी को भी इतनी समझ थी कि मुझे जन्नत में जाने के लिए अमलों की ज़रूरत है। आज के दौर के अराबी और शहरी क्या कहते हैं? मुझे कोई ऐसा वजीफ़ा बता दें कि मैं जन्नत में चला जाऊँ। तो उन्होंने वजीफ़ा नहीं पूछा, अमल, क्योंकि अमल से ज़िंदगी बनती है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला की इबादत करो, इसके साथ किसी को शरीक ना करो, फ़र्ज़ नमाज कायम करो, फ़र्ज़ ज़कात अदा करो, और रमज़ानुल मुबारक के रोज़े रखो। इसने कहा, अल्लाह की कसम, मैं इससे ज़्यादा कुछ न करूँगा। जब वो शख्स वापस हुआ तो आपने फरमाया, जिसे जन्नती आदमी देखना हो वो इसे देख ले। बुखारी ने रिवायत किया। आप सोच रहे होंगे कि इसमें तो सिर्फ पांच ही चीज़ें हैं, इसमें नेल पॉलिश लगाने का तो जिक्र ही नहीं आया, और इसमें कोई दूसरे मसाइल तो आए नहीं जिसमें हम उलझे रहते हैं। तो बात यह है, अल्लाह के नबी ने अगर उसके जन्नती होने की दलील दी तो उसकी वजह क्या थी? कि जो शऊर के साथ ये इबादत कर लेता है ना, तो फिर हो ही नहीं सकता कि वो नाफरमानी करे। जिसको अल्लाह के एक होने का और उसके हाकिम और उसके मालिक होने का यकीन आ जाएगा, क्या फिर वो उसके बारे में सोच सकता है कि अल्लाह की नाफरमानी करे? ये पॉसिबल नहीं है। और असल बात भी यही है कि आज हम लोगों ने इन चीज़ों पर गौर करने और इन चीज़ों के ऊपर तवज्जो देने की बजाय दूसरी चीज़ों पे जोर लगाया, जिसकी वजह से ये चीज़ें भी कमज़ोर हो गईं। किसी भी इंसान के अंदर तब्दीली चाहते हैं ना, तो उसके ये पांच रुकन ठीक करा दें। और सबसे पहला इसमें अल्लाह को एक मानना। अल्लाह की मार्फत जब आ जाती है ना, फिर नमाज ठीक होने लगती है। नमाज ठीक होती है ना, तो ज़कात ठीक होने लगती है, क्योंकि ताल्लुक़ बिल्ला के बाद फिर ताल्लुक़ बिलेबाद, बंदों के साथ ताल्लुक़ जुड़ता है। फिर हज से इंसान इज्तमाईत सीखता है, इसी तरह फिर रमज़ान के रोज़े से इंसान सब्र सीखता है। دوسروں کے دکھ سکھ کو جاننا چاہتا ہے، تو اللہ کرے کہ ہمارے یہ سارے کے سارے ارکان بہترین طرح سے ہم سر انجام دیں، تاکہ اس کا اثر پھر ہمارے دوسرے معاملات پہ آئے. اگلا چیپٹر دیکھیں گے فضل الصوم، روزے کی فضیلت. رمضان المبارک کے شروع ہوتے ہی جنت کے دروازے کھول دیے جاتے ہیں اور جہنم کے دروازے بند کر دیے جاتے ہیں. اس کی دلیل حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، رسول اللہ نے فرمایا، جب رمضان آتا ہے تو آسمان کے دروازے کھول دیے جاتے ہیں، جہنم کے دروازے بند کر دیے جاتے ہیں اور شیاطین قید کر دیے جاتے ہیں. اسے بخاری اور مسلم نے روایت کیا. آپ کہیں گے کہ دروازے تو بند ہو جاتے ہیں، شیطان تو بند ہو گئے تو پھر بھی گناہ کیوں ہوتے ہیں؟ اکثر سوال آتا ہے نا. اس کی ایک چھوٹی سی مثال دوں گی. آپ کا بچہ کسی ایسے بگڑے ہوئے بچے کے ساتھ کچھ دن گزار لے، کوئی آپ کے گھر میں ہی کوئی بچہ آ گیا، مہمان آ گیا، کہیں بچہ چلا گیا، کسی بگڑے ہوئے بچے کے ساتھ رہا، نتیجہ کیا ہوا؟ اس کا بھی مزاج بگڑ جاتا ہے. آپ کہتے ہیں اس کی تو عادتیں بدل رہی ہیں، ایسے تو کبھی نہیں بولتا تھا، ایسے تو کبھی نہیں کرتا تھا. خیر پھر کیا ہوتا ہے کہ وہ شخص چلا جاتا ہے، بچہ دوسرا جو ہوتا ہے چھٹیاں گزار کے. اس کے جانے کے بعد بھی آپ کے بچے پہ کچھ نہ کچھ اثر رہتا ہے، جب تک آپ پھر اس کو بعد میں ٹوکتے نہیں روکتے نہیں، وہ ویسے ہی کرتا ہے. یہی حال انسان کے نفس کا ہے. شیطان جب اس کے ساتھ کھیلتا ہے نا، تو شیطان خود چلا بھی جائے تو کچھ نہ کچھ اثر اس کے نفس پہ رہتا ہے. اور ویسے بھی ہر انسان کے اپنے اندر بھی تو ایک شیطان ہے جو اس کو بدی کا حکم دیتا ہے، تو باہر کے شیطان بند ہونے سے زیادہ فرق نہیں پڑتا، اندر کے شیطان بند کرنے کی ضرورت ہے. اور رمضان یہی پیغام دیتا ہے کہ اللہ نے باہر کے بڑے شیطانوں کو بند کیا ہے، تم اس اندر کے اس شیطان کو بند کرو جو ہمیشہ برائی کا حکم دیتا ہے، جس کا تذکرہ سورہ یوسف میں بھی آتا ہے کہ وما ابرئ نفسی ان النفس لامارۃ بالسوء، کہ میں اپنے نفس کو پاک نہیں کہتا، کیونکہ نفس تو ہمیشہ ہی برائی کا حکم دیتا ہے. اگلی بات، رمضان میں عمرے کا ثواب حج کے برابر ملتا ہے. دلیل، حضرت عطا رحمہ اللہ کہتے ہیں کہ میں نے حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے سنا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے انصار کی ایک عورت ام سنان سے فرمایا، حضرت عبداللہ بن عباس رضی اللہ عنہما نے اس عورت کا نام بھی لیا مگر میں بھول گیا، تم ہمارے ساتھ حج پر کیوں نہیں چلتی؟ عورت نے عرض کیا، ہمارے پاس صرف دو اونٹ تھے، ایک پر میرا شوہر اور بیٹا دونوں حج کے لیے گئے، اب ایک اونٹ گھر میں ہے جس پر ہم پانی وغیرہ لاتے ہیں. اللہ کے نبی نے فرمایا، اچھا جب رمضان آئے تو عمرہ کر لینا، اس کا ثواب بھی حج کے برابر ہے. اسے مسلم نے روایت کیا. ثواب تو جو ہے حج کے برابر، لیکن جو مزہ آتا ہے رمضان کے عمرے کا، وہ بھی ایک اللہ تعالیٰ کی نشانیوں میں سے نشانی ہے. اس کا یہ مطلب ہے کہ اگر رمضان میں عمرہ کر لیں تو پھر حج کا فرض ساقط ہو جاتا ہے؟ نہیں، لفظوں پہ غور کریں، ثواب حج کے برابر ہے. یہ نہیں کہا کہ رمضان میں عمرہ کر لو تو حج ساقط ہو گیا. ہمارے عموماً اس طرح کے شارٹ کٹس کو پھر بنیاد بنا کے فرائض سے پیچھے ہٹا جاتا ہے. یہاں ایک اور مغالطہ دور کرنا چاہوں گی کہ بعض لوگوں کو عمرے کا بہت شوق ہوتا ہے، پیسے جمع کر کر کے عمرہ کرتے ہیں، اور کئی پھر بہت ایک عمرے کے بعد پھر عمرہ کرتے ہیں، حج نہیں کرتے. ایک چھوٹی سی بات ذہن میں رکھنے کی ہے کہ اگر انسان کے پاس بہت نپا تلا رزق بھی ہے اور اس کو شوق بھی ہے، تو اس کو پھر حت الوسع کوشش کر کے حج کر لینا چاہیے. عمرہ کر لیا یہ سنت تھی، لیکن حج کرنا فرض ہے. اگر آپ وہاں تک پہنچ سکتے ہیں تو عمرے پہ عمرہ کرنے کے بجائے اگر ایک دفعہ حج کر لیا جائے، پھر اس کے بعد انسان کو جتنی بھی توفیق مل سکے پھر اتنے عمرے بعد میں بھی ہو سکتے ہیں. روزہ قیامت کے دن روزے دار کی شفاعت کرے گا. حضرت عبداللہ بن عمر سے روایت ہے رضی اللہ عنہ، اللہ کے نبی نے فرمایا، روزہ اور قرآن قیامت کے دن بندے کے لیے سفارش کریں گے. روزہ کہے گا، اے میرے رب، میں نے اس بندے کو کھانے پینے اور اپنی خواہشات پوری کرنے سے روکا، لہذا اس کے بارے میں میری سفارش قبول فرما. قرآن کہے گا، اے میرے رب، میں نے اس بندے کو رات قیام کے لیے سونے سے روکے رکھا، لہٰذا اس کے بارے میں میری سفارش قبول فرما. چنانچہ دونوں کی سفارش قبول کی جائے گی. اسے احمد اور طبرانی نے روایت کیا. اللہ اکبر، دنیا میں انسان سفارش کی کتنی خواہش رکھتا ہے، اور کبھی جائز اور کبھی ناجائز طریقوں سے سفارش کرنے اور کرانے کی کوشش کرتا ہے، لیکن قیامت کے دن اللہ تعالیٰ قرآن اور روزے کی سفارش کروائیں گے. अब आप सोचिए कि अगर हमने इन कामों के करने में कोई ऐसी कमी की हुई कि जिससे हक अदा ना हो, तो आप बताइए कि क्या फिर वो सिफारिश करेंगे या हमारे खिलाफ बात करेंगे? और वो लोग जो कुरान के साथ ताल्लुक नहीं रखते या जिनके रोजे बस ऐसे रोजे हैं कि कभी रखा और कभी नहीं रखा, तो फिर वो इस सिफारिश से महरूम हो जाएंगे। तो हमारे दिल में इस चीज़ की पूरी ख्वाहिश होनी चाहिए कि हम रोजों को इस सोच के साथ भी रखें कि कल इस रोजे ने मेरे हक में सिफारिश करनी है। रोजे का अजर बेहिसाब है, बड़ी प्यारी रिवायत है। इसको सुनते वक्त वाकई अल्लाह के नबी से मोहब्बत महसूस करें कि जिनके नाते से हमें इतनी प्यारी रिवायत जो हदीसे कुदसी है, अल्लाह ही का कलाम होता है लेकिन अल्लाह के नबी की जुबान से हम तक पहुंचता है, ऐसी रिवायतों को हदीस कुदसी कहते हैं। ये उन्हीं में से एक है। क्या हजरत अबू हुरैरा रजी अल्लाह अन्हु कहते हैं, रसूलुल्लाह ने फरमाया, अल्लाह अज्जा वजल फरमाता है कि इब्ने आदम का हर अमल उसके लिए है सिवाय रोजे के, रोजा मेरे लिए है और मैं ही इसकी जजा दूंगा, और रोजा आग से ढाल है, लिहाजा जिस रोज तुम में से किसी का रोजा हो, इस रोज वो फुखुश गोई ना करे और बेहुदा कलामी ना करे, और अगर कोई दूसरा इससे गाली गलौज करे या लड़ाई करे तो रोजेदार को सिर्फ इतना कहना चाहिए कि मैं रोजेदार हूँ। इस जात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, रोजेदार के मुंह की खुशबू क्यामत के दिन अल्लाह ताला को मुश्क की खुशबू से भी ज्यादा पसंदीदा होगी। रोजेदार के लिए दो खुशियां हैं जिनसे वो फरहत हासिल करेगा। अव्वलन जब वो रोजा इफ्तार करता है तो खुश होता है, और दूसरी बात जब वो अपने रब से मिलेगा और रोजे के बदले में अपने रब से इनाम पाएगा तो खुश होगा। इसे मुस्लिम ने रिवायत किया। इससे क्या पता चलता है कि रोजे का अजर इतना ज्यादा है कि अल्लाह ताला कहते हैं इसको मैं खुद ही दूंगा। एक तो इसमें अजर की कसरत की तरफ इशारा है और दूसरा इसमें अल्लाह के साथ ताल्लुक की तरफ इशारा है। आप देखिए कि किसी को भी कुछ देते हैं तो दे देते हैं, लेकिन किसी को खास कुछ देना होना तब कहते हैं इसको मैं खुद ही दूंगा, बस इसका मामला मेरे नाम पर डाल दो, इससे मैं खुद ही निबट लूंगा। अल्लाह की जात अपने बंदे के एक अमल को, उसकी सवाब को, उसके अजर को अपनी तरफ ले, तो सोचिए कि एक बंदे की कितनी खुशकिस्मती होगी। फिर आप देखिए कि रोजेदार के उनसे बात आती है ना, आनी नहीं चाहिए। इसके लिए आप एहतमाम कर सकते हैं अपने मिसवाक का, और कसरत से अगर आप जैसे कुल्ली करते हैं तो जरा मुबालगे के साथ अच्छी तरह करें, लेकिन जब भी इंसान बहुत देर तक कुछ नहीं कहता बोलता तो बदबू आती है। अब ये ना कहें कि हम अल्लाह को, चूंकि उससे खुशबू से मतलब अच्छी लगती है तो इंसानों को भी आएगी, ऐसा ना करें। कभी रोजा हो या कभी बहुत अरसे से कुछ ना खाया हो तो किसी से बात करते हुए थोड़ा सा इस चीज का ख्याल रखा जाए, क्योंकि बाज दफा बात करते हुए हमारा स्मेल या हमारी सांस की जो स्मेल होती है वो दूसरों को तकलीफ देती है, और बाज दफा बाज लोग बात करते हुए इतना करीब हो जाते हैं एक दूसरे के कि उससे भी ये बैड फीलिंग्स आने लगती हैं। तो ये छोटे छोटे मैनर्स जो होते हैं ये इंसान को फिर दूसरों के लिए बहुत ही ज्यादा काबिल बर्दाश्त बना देते हैं अगर इनका ख्याल रखा जाए। लेकिन बहरहाल अल्लाह के लिए तो कोई मिसाल नहीं, उसको तो हर उस चीज से खुशी होती है जो बंदा उसके रास्ते में तकलीफ उठाए, और ये असल में मोहब्बत की बात है। अल्लाह ताला बंदे को मुश्किल में नहीं डालना चाहता। फिर अगली बात देखिए कि इस रोजे में फुखश गोई और बदकलामी और गाली गलौज की बात है, तो रोजे के बावजूद भी अगर हमारे से ऐसे कोई काम हो जाते हैं तो पहली तो बात यह है कि उसका फौरन तौबा करें, इस्तगफार करें। दूसरी एक चीज इंशाल्लाह इसी किताब के आखिरी बाब में हम पढ़ेंगे कि रमजान के रोजे के बाद फिर एक ऐसी अल्लाह ताला ने इबादत रखवा दी कि जिससे रोजे की हालत में हुई खताएं और छोटे छोटे गुनाह या बड़े जो है अल्लाह ताला उसको माफ करवा देते हैं, जो इंशाल्लाह ताला हम पढ़ेंगे इसी के आखिर में। तो कोशिश ये करनी चाहिए कि कोई भी इबादत करें तो उसके साथ उसकी स्पिरिचुअलिटी को महसूस करें। अब यहाँ हमने इफ्तारी की बात देखी तो उस वक्त याद किया करें कि अच्छा जब मैंने रोजा खोला तो मुझे कितनी खुशी हुई है, तो वो कैसा दिन होगा कि जब मैं अपने रब को मिलूंगा। और इस कुरान पाक की एक आयत है कि जन्नत में जब जन्नती जाएंगे तो उनको कहा जाएगा, फकुलू वशरबू हनीयम बिमा असलफ तुम फिल अय्याम अल खालिया, कि उनको कहा जाएगा खाओ और पियो उन मेहनतों के बदले में जो तुमने पिछली जिंदगी में की। तो मुफसरीन कहते हैं कि यहाँ मुराद है रोजों के बदले, कि जो बंदा दुनिया में अल्लाह की रजा के लिए रोजा रखता है कल जन्नत में अल्लाह ताला उनको कहेगा कुलू वशरबू खाओ और पियो हनीयन जितना चाहो, क्योंकि तुमने जो पिछले दिनों में मेहनत की। और दुनिया में आप देखिए कि हम किसी के लिए भूख प्यास बर्दाश्त करें तो उसको खुशी होती, आपकी खातिर कोई सारा दिन जरा इधर उधर फिरता रहे दफ्तरों के चक्कर लगाए पता चले कि उसने खाना भी नहीं खाया तो आप उसके लिए कैसी फीलिंग्स रखते हैं, کہتے ہیں ہائے میرے لیے بھوکے، پہلے کھانا کھائیں، بیٹھے پہلے کھانا کھائیں. تو جب ایک بندہ اللہ کے لیے بھوکا رہتا ہے تو اللہ کو اس سے کتنی محبت آتی ہوگی. روزے داروں کے لیے جنت میں ایک خصوصی دروازہ بنایا گیا ہے جس کا نام ریان ہے. حضرت سہل بن سعد کہتے ہیں کہ اللہ کے نبی نے فرمایا، جنت کا ایک دروازہ ہے جس کا نام ریان ہے، جسے قیامت کے دن روزے دار گزریں گے، ان کے علاوہ اس دروازے سے کوئی دوسرا نہیں گزرے گا. اسے بخاری اور مسلم نے روایت کیا. اب کون گزریں گے؟ ایک تو روزے رکھنے والے اور دوسرے کثرت سے نفلی روزے رکھنے والے، کیونکہ فرض تو سارے ہی رکھتے ہیں، تو رکھنے تو چاہیے ہی، جو نہیں رکھتے پھر ان کا معاملہ الگ ہے. لیکن اس نیت سے بھی نفلی روزے رکھے جا سکتے ہیں کہ اللہ تعالیٰ تو ہمیں باب الریان میں سے داخل کرنا. رمضان کا پورا مہینہ ہر رات اللہ تعالیٰ لوگوں کو جہنم سے نجات دلاتے ہیں. خوشی ہوئی سن کے؟ ہم نے چند راتیں رکھی ہوئی ہیں، سال میں ایک یا دو راتیں، اس رات یہ ہوتا ہے وہ ہوتا ہے، لیکن رمضان کی ہر رات کو اللہ تعالیٰ جہنم سے لوگوں کو نجات دیتے ہیں. اس کی دلیل حضرت ابو ہریرہ سے روایت ہے، اللہ کے نبی نے فرمایا، رمضان کی پہلی رات ہی شیاطین اور سرکش جن باندھ دیے جاتے ہیں، جہنم کے سارے دروازے بند کیے جاتے ہیں، ان میں سے کوئی ایک دروازہ بھی کھلا نہیں رہنے دیا جاتا، اور جنت کے سارے دروازے کھول دیے جاتے ہیں، ان میں سے کوئی ایک دروازہ بھی بند نہیں رہنے دیا جاتا، اور ایک منادی کرنے والا فرشتہ اعلان کرتا ہے. یہ لفظ اگر آپ عربک میں سے ہائی لائٹ کرنا چاہیں تو بڑے خوبصورت لفظ ہیں. وہ کیا پکارتا ہے؟ یا باغی الخیر اقبل، اے بھلائی کے چاہنے والے آگے بڑھ اور دیر نہ کر. اور دوسری پکار کیا آتی ہے؟ یا باغی الشر اقصر، اے شر کے چاہنے والے رک جا رک جا. اور رمضان کی ہر رات اللہ تعالیٰ لوگوں کو جہنم سے آزاد کرتے ہیں. اسے ابن ماجہ نے روایت کیا. آپ کے لیے ایکٹیویٹی کیا ہے کہ یہ جو لفظ صرف اتنے بیچ میں تھے نا، خیر کی طرف آنے والے جلدی کرو، اس کا عربک اور ساتھ ہی نیچے اردو یا اپنی لینگویج میں لکھ کے، تو آپ اس کو اپنے گھر میں اس رمضان کے آنے پر ہر چھوٹی چھوٹی جگہ پہ چپکا دیں. یعنی جہاں بھی آپ کی کثرت سے نظر پڑتی ہے، آپ کا کمپیوٹر اسکرین ہے، آپ کمپیوٹر اسکرین پہ لگا دیں، فریج پہ لگا دیں، پھر آپ اپنے ڈریسنگ ٹیبل پہ لگا دیں، اور اس کو دیکھنے سے آپ کو جوش آئے گا. کبھی آپ کمپیوٹر پہ ٹائم ویسٹ کرنے لگیں گے نا، تو آپ کی نگاہیں پڑیں گی کہ خیر کے چاہنے لے جلدی کر. دیکھیں وقت کم ہے نا. اب آج کل ہم یہ جو کورس کر رہے ہیں تو آپ کو اس کا بہت اچھا اندازہ ہو رہا ہوگا کہ ہمیں فیل ہو رہا ہے نا کہ ہمارے پاس وقت کم ہے، ایک ایک منٹ کا ہم حق استعمال کریں، اور کوئی ایسی بات جس کے بغیر گزارا ہوتا ہے وہ نہ کریں. ٹھیک ہے، اسی طرح رمضان کو بھی اگر اسی کیفیت سے ہم محسوس کریں تو بہت زیادہ آپ کو اس سے فائدہ ہوگا کہ آپ ایک ایک منٹ ضائع نہیں کریں گے، فون کال آپ فالتو اٹینڈ نہیں کریں گے. وقت بڑا قیمتی ہے، چلا جائے گا. یہ ایک ایسی چیز ہے کہ جس میں آپ نے ایک ایک کے بدلے 70-70 نیکیاں جمع کرنی ہے. تو خیر کو چاہنا ہے، برائی شر اس سے رکنا ہے، اور انشاءاللہ جب ہم ایک مہینہ اس کی پریکٹس کریں گے تو اللہ نے چاہا تو اس کے بعد پھر باقی وقتوں میں بھی ہم اپنے وقت کی بہترین قدر کریں گے. اگلی بات، روزہ افطار کے وقت بھی اللہ تعالیٰ لوگوں کو جہنم سے آزاد کرتے ہیں. حضرت جابر رضی اللہ عنہ سے روایت ہے کہ اللہ تعالیٰ ہر روز افطار کے وقت لوگوں کو جہنم سے آزاد کرتے ہیں. اسے ابن ماجہ نے روایت کیا. رمضان میں سیام اور قیام کرنے والا قیامت کے دن صدیقین اور شہداء کے ساتھ ہوگا. حضرت عمر بن مرہ الجہنی رضی اللہ عنہ سے روایت ہے، ایک آدمی نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور عرض کی، اے اللہ کے رسول، اگر میں گواہی دوں کہ اللہ کے سوا کوئی الہ نہیں، آپ اللہ کے رسول ہیں، پانچوں نمازیں پڑھوں، زکوٰۃ ادا کروں اور رمضان میں سیام اور قیام کروں، تو میرا شمار کن لوگوں میں سے ہوگا؟ آپ نے ارشاد فرمایا، صدیقین اور شہداء میں سے. اسے بزار اور ابن خزیمہ نے نقل کیا. دیکھیے کہ شہید ہونا کتنے بڑے آنر کی بات ہے، لیکن کون؟ روزہ رکھنے والا اور قیام کرنے والا. اب جو نیکیاں ہم عموماً کرتے ہیں نا، ہم اس کی کوئی اتنی قدر نہیں کرتے. ہم کہتے ہیں ہاں یہ ٹھیک ہے، ہوگی، کوئی بڑی بات نہیں ہے، اور دور دور کی نیکیوں کے لیے بڑی خواہشیں رکھتے ہیں. لیکن اگر آپ اپنی نماز، روزہ اور ان عبادات کو صحیح طریقے سے کرنے لگ جائیں گے، انشاءاللہ آپ کو شہدا کا ثواب ملے گا اور صدیقین میں ساتھ ہوگا. بعض دفعہ دیکھیے کہ جو نیکی ہماری اپروچ میں ہوتی ہے نا، ہمارے رینج میں، ہمارے ہاتھ میں ہوتی ہے، ہم اس کو اتنا نہیں سمجھتے، ہاں ٹھیک ہے یہ ہے. اور وہی حال آج ہماری نمازوں کا ہے، وہی حال آج ہماری عبادات کا ہے. ہم خانہ کعبہ جانے کے لیے بڑی تمنائیں کرتے ہیں، ہم مدینہ جانے کے خواب دیکھتے ہیں، लेकिन यहाँ हम नमाज भी ठीक नहीं पढ़ते, यहाँ हम फर्ज भी नहीं पढ़ते, वहाँ हम नफलों की बात करते हैं। तो एक शख्स एक मौके पे ऐसा हुआ, एक बहुत सही रिवायत है और उसका खुलासा है कि दो लोग इकट्ठे मुसलमान हुए एक ही साथ, फिर दीन सीखा, फिर अमल करते रहे, और जाहिर है उनके दीन में अमल में कम से कम बेसिक तो सबके सेम होते थे। क्या हुआ कि उसमें उनमें से एक शख्स शहीद हो गया, शहादत की मौत मरा, और दूसरा शख्स एक रिवायत में आता है उसके एक हफ्ते के बाद तभी मौत मरा। जैसे लोग मरते हैं किसी एक दूसरे में आता है कि एक साल के बाद उसका इंतकाल हुआ। किसी दूसरे सहाबी ने ख्वाब में देखा कि जो शख्स बाद में तबई मौत मरा है वो शहीद होने वाले शख्स से पहले जन्नत में दाखिल हुआ। तो वो बहुत हैरान हुआ कि अल्लाह ताला, हम तो सोचते हैं, यानी उसने उसके जिम्मे सवाल जेता कि शहीद का दर्जा तो ज्यादा होता है, तो क्या फिर ये बाद वाला पहले क्यों जन्नत में चला गया। तो कहा कि उसके शहीद होने के बाद से लेके जो वक्त इसने गुजारा, जिसमें नमाजें और रोजे, जो इसने अपने फराइज अदा किए, उसने इसका दर्जा थोड़ा वो बढ़ा दिया। इसीलिए अल्लाह के नबी ने कहा ना कि बेहतरीन शख्स वो है कि जिसकी उम्र लंबी हो और वो नेकियां करे। हर दिन एक हमारे लिए गनीमत है, ये पांच नमाजें हमारे नामे अमाल को भारी करती हैं। अगर हम कल मर चुके होते तो आज की फजर हमारे नसीब में ना होती। न फजर नसीब में ना होने का मतलब क्या होता कि फिर हम उसके बदले में वो नेकी नहीं कर पाते जो इस वक्त हम कर रहे हैं। इसलिए हर दिन को अहम समझें। कोई पता नहीं, मौत इतनी करीब है, बंदे की जूती के तस्मे के भी करीब है। इसलिए जो वक्त मिले उसको नेकियों में खर्च करें, ताकि बेहतरीन तरीके से फिर हम अपनी इबादत को कर सकें और कल हमारे दर्जे अल्लाह के पास ज्यादा हो सके। आमीन।